यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म अशोक मिश्र। शुरूमा प्रमुख समाचार। नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकमा आज पनि महाधिवेशनको विषयमा छलफल। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुष 11 देखि 13 गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश। कोरोना भाइरस विरूद्धको खोप लामो समयको अन्तरमा लगाए पनि प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 2,624 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1,320 जना संक्रमण मुक्त। र टर्कीमा बाढ़ी र पहिरोको कारण कम्तीमा 42 जनाको मृत्यु। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक अहिले जारी छ। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढ़ा नीलकण्ठमा बसिरहेको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेको केन्द्रीय सदस्य कल्याण गुरूङले बताउनुभयो। हिजो र अस्तिको बैठकमा पनि नेताहरूले आफ्ना धारणा राख्नु भएको र सबैको धारणा आइसकेपछि त्यसको निष्कर्षका आधारमा पार्टीले नयाँ निर्णय लिने नेपाली कांग्रेसले जनाएको छ। यसअघि तोकिएको मितिमा महाधिवेशन गर्न भनिएको कार्यतालिका प्रभावित भएपछि नयाँ कार्यतालिका र पार्टीभित्रका आन्तरिक समस्या लगायतका विषयमा नेताहरूबीच छलफल गरी महाअधिवेशनको नयाँ मिति तोक्न साउन 28 गतेदेखि नै नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठक जारी रहेको छ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा पार्टीको आगामी पुष 11 देखि 13 गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव पेश भएको छ। आजदेखि काठमाण्डुमा शुरू भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा पुष 11 देखि 13 गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरिएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो। यसैगरी प्रतिवेदनमा भदौ मसान्तसम्म सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण, असोज 10 गते देशैभर एकै दिन सेल र टोल भेला, असोज 20 गते ओडा सम्मेलन, असोज 30 गते गाउँपालिका र नगरपालिका सम्मेलन, कार्तिक 30 गते जिल्ला सम्मेलन, मंगसिर 15 गते प्रदेश सम्मेलन र पुष 11 देखि 13 गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने कार्यतालिका तय गरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो। अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल शुरू भएको र समूहगत छलफलपछि भोलि बस्ने केन्द्रीय कमिटी बैठकले अन्तिम निर्णय लिने प्रवक्ता श्रेष्ठले बताउनुभयो। नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्रको गलत प्रवृत्ति विरूद्ध निरन्तर संघर्ष जारी राख्ने बताउनु भएको छ। आज काठमाण्डुमा आयोजित कम्युनिष्ट आन्दोलनमा अवसरवाद नामक अन्तर्क्रिया कार्यक्रममा वरिष्ठ नेता नेपालले दक्षिणपन्थी अवसरवाद र उग्र वामपन्थी भड़काउबाट जोगिँदै अघि बढ़ने आजको आवश्यकता रहेको बताउनुभयो। उहाँले अन्तिम समयसम्म आफू पार्टी एकताको पक्षमा रहने तर अवस्था अनुकूल नभए अलग बाटो हिँड्ने पनि प्रश्न पार्नुभयो। नेपालमा आज थप 2,624 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 8,667 नमूनाको पीसीआर परीक्षण गर्दा 1,947 जना र 4,906 नमूनाको एन्टीजेन परीक्षण गर्दा 677 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै आज 1,320 जना संक्रमण मुक्त भएका छन्। हालसम्म 93.2% संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कोरोना संक्रमणका कारण आज थप 20 जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या 10,259 पुगेको मन्त्रालयले जनाएको छ। हाल देशभर रहेका 39,405 सक्रिय संक्रमित मध्ये 760 जनाको सघन उपचार कक्षमा र 186 जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धेरै समयको अन्तरमा कोरोना भाइरस विरूद्धको खोप लगाउँदा पनि प्रभावकारी हुने जनाएको छ। मन्त्रालयले कोभिशील्ड खोपको पहिलो मात्रा लगाएको लामो समयपछि अहिले ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाउन थालिएको र खोपले प्रभावकारी काम गर्ने स्पष्ट पारेको छ। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले कोभिशील्डको पहिलो मात्रा लगाएको करिब 5 महिनापछि दोस्रो मात्रा लगाए पनि खोपले काम गर्ने जानकारी दिनुभयो। गत फागुन 23 देखि चैत्र 10 गतेसम्म 65 वर्षमाथि उमेर समूहका करिब 14.5 लाख व्यक्तिलाई खोपको पहिलो मात्रा लगाएकोमा अहिले करिब 5 महिनापछि एस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिइएको छ। कोभिसिल्ड एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल 2 देखि 3 महिना हुने भनिएकोमा यसबीच भएका अध्ययनले दोस्रो मात्राको अन्तराल लामो भए पनि प्रभावकारी रूपमा काम गर्ने देखिएकोले ढुक भएर एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाउन सहप्रवक्ता डाक्टर अधिकारीले अनुरोध गर्नुभएको छ। भूटानबाट 2,30,000 र जापानबाट 5,13,000 मात्रा एस्ट्राजेनिका खोप आइसकेपछि मन्त्रालयले कोभिसिल्डको सट्टामा एस्ट्राजेनिका खोप लगाएको हो। उहाँले कोभिसिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने भएकोले कोभिसिल्डको पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो मात्राका रूपमा एस्ट्राजेनिका लगाइएको जानकारी दिनुभयो। हालसम्म 46,59,414 पहिलो मात्रा र 32,23,693 जनाले पूर्ण मात्राको खोप लगाइसकेका छन्। मनसून न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले आगामी 1 साता देशभर मनसून सक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। वर्षा निरन्तर एकै ठाउँमा नभई फरक फरक दिन फरक फरक स्थानमा हुनुका साथै केही समय घाम लाग्ने र केही समय वर्षा हुने क्रम रहने विभागका वरिष्ठ मौसमविद वरूण पौडेलले बताउनुभयो। देशको पहाड़ी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुका साथै ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ़न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले विभागले आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेको छ। कोरोना भाइरस संक्रमणको जोखिम रोकथाम तथा न्यूनीकरण गर्न झापामा व्यवस्थित होल्डिङ सेन्टर निर्माण भइरहेको छ। नेपाली सेनाले निर्माण गरिरहेको 1,000 जना अट्ने क्षमता भएको होल्डिङ सेन्टर चिकित्सीय उपकरण सहितको हुने जनाइएको छ। झापाबाट संवाददाता रोहित काफलेको एक रिपोर्ट।
कोरोना भाइरस संक्रमण जोखिम रोकथाम तथा न्यूनीकरण एवं सम्भावित तेस्रो लहरको तयारी स्वरूप झापामा वृहत र व्यवस्थित होल्डिङ सेन्टर निर्माण भइरहेको छ। सरकारले नेपाली सेनालाई होल्डिङ सेन्टर निर्माणको जिम्मा दिएको छ। 22 करोड रुपियाँको लागतमा मेचीनगर 14 होल्डिङ सेन्टर बनाउन थालिएको हो। जिल्लाका विभिन्न स्थानमा निषेधाज्ञाको अवस्था रहे पनि आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै 200 भन्दा बढी कामदार होल्डिङ सेन्टरको निर्माणमा खटिएका छन्। होल्डिङ सेन्टर 1,000 जना अट्ने हुनेछ। वडा कार्यालय मेचीनगर 14 4 बिघा जग्गा उपलब्ध गराएपछि होल्डिङ सेन्टर निर्माण कार्य अघि बढेको हो। मेचीनगर नगरपालिका वडा नम्बर 14 वडा अध्यक्ष शंकर पोखरेल,
4 बिघामा चाहिँ अहिले नेपाल सरकारबाट नेपाली सेनाले त्यहाँनिर चाहिँ कामहरू गरिरहेको छ।
नेपाल भित्रिनेहरूलाई व्यवस्थित रूपमा राख्न होल्डिङ सेन्टर बनाइन लागेको हो। बहुउपयोगिताका दृष्टिकोणले होल्डिङ सेन्टर बन्दै गरेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ। 22 वटा पक्की भवनमा चिकित्सकीय उपकरण सहित होल्डिङ सेन्टर निर्माण गरिनेछ। कोरोना संक्रमण हटेपछि सो भवनलाई सम्भवत स्वास्थ्य सम्बन्धी अन्य प्रयोजनमा उपयोग गर्न सकिने बताइन्छ। नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकाल,
होल्डिङ सेन्टर 1,000 बेडको छ। यहाँ अब मेडिकल इक्विपमेन्टहरू सहितको छ र नेपाली सेनाको निगरानीमा यो काम भइरहेछ। यो होल्डिङ सेन्टर अब कोरोना रेन्जेलसम्म होल्डिङ सेन्टर रहने हो र त्यसपछि यसलाई अरू विभिन्न प्रयोजनहरूको लागि यसलाई प्रयोग गर्न सकिन्छ।
आगामी भदौभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको होल्डिङ सेन्टर बनेपछि भारतीय क्षेत्रबाट भित्रिने नागरिकलाई कहाँ राख्ने भन्ने चिन्ता हट्नेछ भने समाजमा कोरोनाका लक्षण भएका मानिसको घुलमिल घट्न गई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने देखिन्छ। रेडियो नेपालका लागि रोहित काफले झापा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
मेरो बाको नवीकरण गर्नै छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ होइन।
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कमा पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौं र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय
नेपाल टेलिकमको 4G।
भिडियो कल गर्दा नो बोर्जी, नेपाल टेलिकमको 4G।
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G।
गेम खेल्दा नि टेन्सन नोजी, नेपाल टेलिकमको 4G। आफ्नो भन्ने आफ्नै हो जी, नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
विज्ञापनपछि स्वागत छ पुनः समाचारमा। नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भर्खरै सम्पन्न भएको छ। कार्य समिति बैठकका विषयमा जानकारी दिन केन्द्रीय सदस्य कल्याण गुरूङ अहिले हाम्रो सम्पर्कमा हुनुहुन्छ। हेलो,
हजुर हजुर,
7 बजेको समाचारमा यहाँलाई स्वागत छ।
धन्यवाद।
यो नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक भर्खरै सम्पन्न भएको छ, आजको बैठकमा के विषयमा छलफल भएको छ, जानकारी गराउनु न।
आजको केन्द्रीय कार्य समितिको बैठकले नेपाली कंग्रेसको पहिलो महाधिवेशनको कार्यपालिका पास गरेको छ र आजको बैठकको निर्णय अनुसार मङ्सिर 2078 साल मङ्सिर महिनाको 9 गते, 10 गते, 11, 12 र 13 गते नेपाली कंग्रेसको पहिलो महाधिवेशन सम्पन्न गर्ने निर्णय आजको कार्य समितिको बैठकबाट भएको छ।
त्यसो भए यो जारी 3 दिनदेखि केन्द्रीय कार्य समितिको बैठक आजै सम्पन्न भएको मान्न सकिन्छ?
आज 14 महाधिवेशनको कार्यपालिका पास गरेर आजको बैठकको निर्णय भएको छ र आजको बैठकको निर्णय अनुसार वडा अधिवेशन 18 गते, त्यस्तै गाउँपालिका नगरपालिकाको कार्य समितिको अधिवेशन 27 गते, प्रदेश स्तरीय क्षेत्रीय कार्य समितिको अधिवेशन असोजको 1 गते, प्रदेश सभा स्तरीय क्षेत्रीय कार्य समितिको अधिवेशन असोजको 5 गते, त्यसपछि यो एकमात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको अधिवेशन पनि असोजको 5 गते र अरू बाँकी जिल्लाको अधिवेशन असोजको 10 गते र 7 वटा प्रदेशको प्रदेश कार्य समितिको अधिवेशन कार्तिकको 10, 11 र 12 गते र नेपाली कंग्रेसको 14 महाधिवेशन मङ्सिरको 9, 10, 11, 12 र 13 गते गर्ने निर्णय आजको केन्द्रीय कार्य समितिको बैठकले गरेको छ।
केन्द्रीय सदस्य गुरुङजी, यो क्रियाशील सदस्यताको विषयमा आज के छलफल भयो खास गरी?
आज क्रियाशील सदस्यताको सम्बन्धमा क्रियाशील सदस्यता सम्बन्धी सबै कामहरू यो भदौको 2 गतेसम्म सम्पन्न गर्ने भनेर 3 जनालाई जिम्मा दिएको छ। पूर्व महामन्त्री कृष्ण प्रसाद किटौला, त्यस्तै केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई भदौ 2 गतेसम्म क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण कामहरू टुङ्ग्याउने र भदौको 3 गते केन्द्रीय सभापति समक्ष केन्द्रीय क्रियाशील सदस्यहरूको अन्तिम नामावली बुझाउने भनेर आजको बैठकबाट निर्णय भएको छ। त्यसै गरेर निर्वाचन निर्देशिका निर्माण गर्नको निम्ति सहमहामन्त्री डाक्टर प्रकाश शरण महत र केन्द्रीय सदस्य डाक्टर मिनेन्द्र रिजाललाई भदौ 1 गते भित्रमा निर्वाचन निर्देशिका निर्माण गरेर भदौ 2 गते केन्द्रीय सभापतिलाई बुझाउने भनेर आजको प्रतिकार गर्छ।
जानकारीको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य कल्याण गुरूङले नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको भर्खरै सम्पन्न बैठकको बारेमा रेडियो नेपालसँग कुराकानी गर्नुहुँदै अब बाँकी समाचार। कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण शुरू गरिएको छ। भीमदत्त नगरपालिका बारा ओदाली नजिक महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुलसम्मको पहुँच मार्ग अषाढ़ महिनामा आएको बाढ़ीले बगाएपछि रोकिएको निर्माण कार्य तुइन जोडेर शुरू गरिएको हो। निर्माण कम्पनीका इन्जिनियर किशोर राज पाण्डेले पुलको बाँकी पाँचवटा स्ल्याबहरू निर्माणका लागि तुइनबाट सिमेन्ट मजदूर लगायतका आवश्यक सामग्री सहजै पुलसम्म पुर्याउन गरिएको र एउटा स्ल्याब सोमबारसम्म निर्माण भइसक्ने बताउनुभयो। उहाँले कोरोना महामारीका कारण 50% कामदारहरूबाट मात्र काम गरिरहेकोले केही ढिलाइ हुने बताउनुभयो। रोल्पामा एम्बुलेन्स दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। माडी गाउँपालिका दुई घरती गाउँ बजारको खोलाबाङ नजिकै आज एम्बुलेन्स दुर्घटना हुँदा रोल्पाको कोर्चाबाङ घर भएका 37 वर्षीय एम्बुलेन्स चालक ओम प्रकाश घरतीको घटनास्थलमै मृत्यु भएको छ। शहीद मार्गमा पर्ने खोलाबाङ भीरबाट करिब 600 मिटर तल खसेर एम्बुलेन्स दुर्घटना भएको थियो। जुम्लाको अर्ग्यानिक स्याउ नपाक्दै बजारमा पुगेपछि जुम्ली स्याउको पहिचान गुम्न सक्ने अनुमान गरिएको छ। केही कृषक र व्यापारीको मिलोमतोमा नाफा कमाउने दाउमा वर्षिनी जुम्लाबाट काँचो स्याउ निर्यात हुन थालेपछि त्यसले जुम्लाको कृषि क्षेत्रमा दीर्घकालीन असर पार्न थालेको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
स्याउको राजधानीका उपनामले चिनिने जुम्लामा विगतका वर्ष जस्तै यस वर्ष पनि काँचो स्याउ जुम्लाबाट निर्यात भएको छ। बढ़ी पैसा कमाउने दाउमा केही किसान तथा व्यापारीको मिलोमत्तोमा परिपक्व नहुनु अगावै स्याउ टिपेर बजारमा पुर्याएका छन्। काँचो स्याउ बजारमा लिँदा आमदानी पनि घट्ने र जुम्ले स्याउको पहिचान नै खतरामा पर्ने जुम्लाका स्याउ किसान सरोज साईले बताउनुभयो।
नाफा खानको लागि व्यापारी कृषकहरू पनि उहाँहरूले चाहिँ अहिले मैले राम्रो रेट पाएँ भनेर पछिसम्म अप्ठ्यारो हुने गरिकन अहिले नै स्याउ टिपेर मार्केटमा लिने बेच्ने गरिरहनु भएको राष्ट्रिय अन्तर्राष्ट्रिय मार्केटमा जे छ यसको भ्यालु भोलि यो पहिचान गुम्ने खतरा देख्छु मैले।
किसानले हतार गरेर काँचो स्याउ टिप्ने र बिक्री गर्ने गरेको पाइएको छ। यसको रोकथामका लागि अनुगमन हुनुपर्ने बताउँदै पुनः किसान सरोज शाही
सम्बन्धित सरकारवाला निकायहरूलाई चाहिँ अनुरोध के गर्छु भने यो कुराहरूमा चाहिँ अनुगमन गर्ने नियमन गर्ने हृष्टपुष्ट स्वस्थ स्याउहरू मार्केटमा जाओ।
जुम्ले स्याउले कलर हाले पनि अझै पर्याप्त मात्रामा गुलियोपना भरिएको छैन। कम्तीमा भदौ 10 गतेसम्म स्याउ नटिप्न किसानलाई अनुरोध गरिएको छ भने चोरी निकासीलाई रोक्न पनि सुरक्षा कर्मीलाई खटाइएको छ। तर स्याउको परिपक्वतालाई ध्यान नदिएर स्याउ निर्यातका लागि जनप्रतिनिधिले सिफारिश गर्दा समस्या भएको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालग्राम देवकोटा
भदौको 10 गतेसम्म चाहिँ जुम्लाको स्याउलाई बाहिर लान नदिनौँ समन्वय गरिरहेको छौँ। आफ्ना कार्यकर्ताले आफ्नो नजिकै मान्छेहरूलाई स्याउ टिप्ने सिफारिस गरिदिने बजार एउटा बिर्गन लागेको छ कि छैन, रङ आएको छ कि छैन, ग्रिस छ कि छैन, प्याकेजिङ राम्रो छ कि छैन, ग्रेडिङ मिलेको छ कि छैन नहेर सिफारिस गर्ने व्यवहारले हामीले अप्ठ्यारो पर्दा छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको जुम्ली अर्ग्यानिक स्याउको पहिचान जोगाउन र काँचो स्याउ निर्यातलाई रोक्न संकलन केन्द्रको स्थापनासँगै कुन समयमा स्याउ टिप्ने र बिक्री गर्ने भन्ने नीतिगत व्यवस्था गर्न आवश्यक छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
2072 वैशाख 12 गतेको भूकम्पले क्षति पुर्याएको काठमाण्डुको गोकर्णेश्वर नगरपालिका वार्ड नम्बर 2 भूमि स्थलीमा रहेको रामकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका र रामकृष्ण मन्दिर व्यवस्थापन समितिको साझेदारीमा 1,15,90,000 रूपियाँको लागतमा मन्दिर निर्माण सम्पन्न भएको हो। मन्दिर परिसरमा योग हल, ज्येष्ठ नागरिक विश्राम स्थल र प्रवचन कक्ष समेत निर्माण गरिएको छ। मन्दिरको आज उद्घाटन गर्नुहुँदै नगर प्रमुख सन्तोष चालिसेले मन्दिर निर्माणका लागि 30 लाख नगद सहयोग गर्नुहुने स्थानीय गोपाल श्रेष्ठलाई सम्मान गर्नुभएको थियो। वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको COVID-19 संक्रमणबाट 71 वर्षको उमेरमा आज काठमाण्डुको ओम अस्पतालमा निधन भएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कमा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रूपमा सेवा पुर्याउनु भएका उहाँ सेवानिवृत्त भएपछि अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्द्र इरीको अनुसन्धानमा संलग्न हुनुहुन्थ्यो। नेपालमा हिउँदे धान खेतीको शुरूआत तथा अषाढ 15 धान दिवसको रूपमा मनाउने निर्णय गराउनमा उहाँको योगदान रहेको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। टर्कीमा भारी वर्षापछिको बाढ़ी र पहिरोका कारण कम्तीमा 42 जनाको मृत्यु भएको छ। टर्कीका सयौं स्थानमा भीषण आग लागि भइरहेका बेला यो विपत्ति पनि थपिएको छ। बाढ़ी र पहिरोका कारण बाटोहरू थुनिएको र पुलहरूमा क्षति पुगेको र 22 भन्दा बढ़ी मानिस विस्थापित भएको बताइएको छ। गत बुधबारदेखि जारी वर्षाका कारण करिब 200 गाउँमा विद्युत आपूर्ति रोकिएको अधिकारीहरूले बताएका छन्। अव्यवस्थित शहरीकरण र जलवायु परिवर्तनका कारण पृथ्वीका विभिन्न भागमा यस्ता विपत्ति देखा परेको मौसमविदहरूले जनाएका छन्। अफगानिस्तानमा तालिबान विद्रोही समूहले 34 वटा प्रान्तीय राजधानीहरूमा नियन्त्रण कायम गरेपछि त्यहाँका नागरिक राजधानीतर्फ भाग्न थालेका छन्। तालिबानले अब सरकार माताहत रहेको राजधानी काबुल, मजार र जलालाबादमा मात्र कब्जा गर्न बाँकी रहेकोले नागरिकहरू आत्तिएको अधिकारीहरूले बताएका छन्। तालिबानले आफ्नो नियन्त्रण बढ़ाइरहेका बेला अफगानका राष्ट्रपति अशरफ घानीले भने आफ्ना समकक्षीहरूसँग वार्ता परामर्श जारी रहेको बताउनु भएको छ। यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले भने अफगानिस्तानको समस्या नियन्त्रण बाहिर गइरहेको भन्दै विद्रोही समूहलाई युद्ध विरामका लागि आग्रह गर्नुभएको छ। तालिबान विद्रोही समूहले अफगान सरकारको सत्ता साझेदार प्रस्तावलाई अस्वीकार गर्दै राष्ट्रपति घानीलाई राजीनामा दिन भनिसकेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
अर्थमन्त्री जनार्दन शर्माले उत्पादन केन्द्रित अर्थतन्त्र निर्माणमा क्रियाशील हुन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले शनिबार भर्चुअल रूपमा आयोजना गरेको दोस्रो वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री शर्माले उत्पादन वृद्धि गरेर आयात प्रतिस्थापन गर्नेतिर निजी क्षेत्र लाग्नु आवश्यक भएको औल्याउनुभयो। निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि उत्पादन वृद्धि गर्नु अपरिहार्य छ भन्दै अर्थमन्त्री शर्माले त्यसका लागि निजी क्षेत्रको सहयोगको आवश्यकता रहेकोमा जोड़ दिनुभयो। राष्ट्रलाई आत्मनिर्भर बनाउने अभियानमा लाग्न निजी क्षेत्रले के कस्तो नीतिगत सुधार चाहन्छ त्यसका लागि सरकार तयार रहेको छ भन्दै अर्थमन्त्री शर्माले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रको दायरामा ल्याउन समेत निजी क्षेत्रको सहयोग हुनुपर्नेमा जोड़ दिनुभयो। भर्चुअल सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सार्वजनिक गरेको मौद्रिक नीतिले कोविड पछिको पुनरुत्थान तथा साना एवं मझौला उद्यमको विस्तारमा विशेष ध्यान दिएको भन्दै मौद्रिक नीति सकारात्मक रहेको बताउनुभयो। नेपाल उद्योग वाणिज्य संघ काठमाडौँका अध्यक्ष दिनेश श्रेष्ठले लघु साना घरेलु उद्योग व्यवसायलाई प्रत्यक्ष सहयोग हुने राहत प्याकेजको व्यवस्था हुने आशा व्यक्त गर्नुभयो। नेपाल सरकारको स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा 3.79 अर्ब खुट नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुट नाफा 4.37 अर्ब रूपियाँ रहेको थियो। गत आर्थिक वर्षमा बैंकले COVID-19 प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा 10% छुट दिएको, बैंकको कर्जा सापटको ब्याज दर उल्लेखनीय रूपमा घटाएको र निक्षेपतर्फ आकर्षक ब्याज प्रदान गरिएको कारण खुट ब्याज आमदानीमा कमी आएकोले खुट नाफा घट्न गएको जनाएको छ। यस अवधिमा बैंकको लगानीमा भएको मूल्य अभिवृद्धिको कारण वितरण योग्य नाफामा उल्लेखनीय वृद्धि भएको बैंकले जनाएको छ। नेपाल टेलिकमको वार्षिक आमदानी 3.7% वृद्धि भए पनि वार्षिक नाफा भने 23% घटेको छ। अन्तर्राष्ट्रिय रोमिङ र अन्तर आबद्धता शुल्कमा भएको गिरावटको असर टेलिकमको आमदानीमा परेको छ। अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म कुल सेवा बापतको आमदानी 34.61 करोड़ 99 लाख रूपियाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा कुल सेवा बापतको आमदानी 1.28 करोड़ 37 लाख रूपियाँले बढ़ेर 35.90 करोड़ 37 लाख रूपियाँ पुगेको नेपाल टेलिकमले जनाएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिक अवधिमा कुल सेवा बापतको आमदानी 7.78 करोड़ 33 लाख रूपियाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिमा कुल सेवा बापतको आयमा 66.90 करोड़ रूपियाँले वृद्धि भई 8.45 करोड़ 23 लाख रूपियाँ पुगेको नेपाल टेलिकमले जनाएको छ। धितोपत्र बजारमा यो साता नयाँ कीर्तिमान कायम भएको छ। नेप्से परिसूचक हालसम्मकै उच्च स्थान पुगेको छ। त्यस्तै कारोबार रकम समेत औषधमा 16 अर्बको हारिमा पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार यो साता नेप्से 3,179 अङ्कमा पुगेको छ। औषधमा कुल 225 कम्पनीहरूका 14,98,32,310 किता शेयरहरू 79,26,40,916 रूपियाँमा किनबेच भएका छन्।
आर्थिक समाचारपछि अब खेल समाचार गिरिसा उपाध्यायबाट।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आगामी यात्राका लागि शुभकामना दिनुभएको छ। क्रिकेटको विकासमा पूर्व कप्तान खड्काले गर्नुभएको योगदानप्रति धन्यवाद दिनुहुँदै प्रधानमन्त्री देउवाले आगामी यात्राका लागि शुभकामना दिनुभएको हो। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री देउवाले पारसलाई दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेको सफलता र क्रिकेटमा झन ठूलो सपना देख्न प्रेरित गरेकोमा धन्यवाद दिनुभएको प्रधानमन्त्री देउवाले नेपाल र नेपालीको शिर उचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भनी क्रिकेटर पारसलाई शुभकामना दिनुभएको छ। राष्ट्रिय टीमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन्। अन्तर्राष्ट्रिय युवा दिवस 2021 को अवसरमा हेटौडामा शनिबार 5 किलोमिटर पुरूष खुल्ला दौड़ प्रतियोगिता सम्पन्न भएको छ। प्रदेश युवा परिषद बागमती प्रदेशको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भएको दौड़ प्रतियोगितामा हेटौडा बहेश मोक्तान निश्चित दूरी 16:34 पूरा गरी प्रथम भएका हुन्। जिल्ला खेलकुद विकास समिति मकवानपुरको समन्वयनमा भएको प्रतियोगितामा 40 जना धावकलाई पछि पार्दै मोक्तानले प्रथम स्थान हासिल गरेका हुन्। इंग्लिश क्लब म्यान्चेस्टर युनाइटेडले फ्रेन्च डिफेण्डर राफेल भरानलाई अनुबन्धन गरेको छ। म्यान्चेस्टर युनाइटेडले शनिबार डिफेण्डर 28 वर्षीय हरानलाई 4 वर्षका लागि सम्झौता गरेको जनाएको छ। युनाइटेडले स्पेनिस क्लब रियल मड्रिडबाट भरानलाई क्लब भित्र्याएको हो। उनले युनाइटेडमा 19 नम्बरको जर्सी लगाउनेछन्। भरान 10 वर्ष रियलमा बिताएर इंग्लिश क्लबमा आबद्ध भएका हुन्। सेन्टर ब्याक भरान 2011 लेन्सबाट रियल आएका थिए। रियलका लागि उनले 360 खेल खेल्दै 17 गोलको योगदान गरेका छन्।
अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम तथा प्राय सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 26.1 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.4 डिग्री सेल्सियस, वर्षा 2 मिलीमिटर। काठमाडौँको अधिकतम तापक्रम 28.9 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस, वर्षा 4.6 मिलीमिटर। पोखराको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.5 डिग्री सेल्सियस, वर्षा 5 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.8 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23.6 डिग्री सेल्सियस, वर्षा 3.4 मिलीमिटर। र दिपायलको अधिकतम तापक्रम 34.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.7 डिग्री सेल्सियस र वर्षा 0.1 मिलीमिटर रहेको छ। समाचारको अन्तमा प्रमुख समाचार पुनः एकपटक। 14 महाधिवेशन आगामी मंगसिर 9-13 गतेसम्म गर्ने नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको निर्णय। नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुष 11-13 गतेसम्म गर्ने प्रस्ताव केन्द्रीय कमिटी बैठकमा पेश। कोरोना भाइरस विरूद्धको खोप लामो समयको अन्तरमा लगाए पनि प्रभावकारी हुने स्वास्थ्य मन्त्रालयद्वारा जानकारी। नेपालमा आज थप 2,624 जनामा कोरोना भाइरस संक्रमण पुष्टि। संक्रमित 20 जनाको मृत्यु। 1,320 जना संक्रमण मुक्त। र टर्कीमा बाढ़ी र पहिरोको कारण कम्तीमा 42 जनाको मृत्यु। यसका साथै साँझा 7 बजेको समाचार सकियो। अर्को समाचार राति 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।